आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
अनंत का संभरी उसका पाए को महिमा, अनंत का संभरी उसका पाए को महिमा, अनंत का संभरी पाए गो महिमा, अनंत का समय उसका पाए गो महिमा, ईश्वर हे पिता हे पुत्र यीशु
आज पनि तपाई सबैलाई मेरो प्रभु येशु ख्रीष्टको नाममा जय मसी छ। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। मित्र, आज पनि तपाई सबै परमेश्वरको वचन अध्ययनको लागि तयारीको साथ आइपुगिसक्नु भएको छ। निश्चय नै आज पनि परमेश्वर हामीसँग बातचित गर्नु हुनेछ आफ्नो वचनद्वारा। त हामी सबभन्दा पहिले छोटो प्रार्थना गरौं। जीवित अनि सामर्थ्य बुबा, तपाईँले हामीलाई यो सुन्दर समय दिनुभएको छ कि यसरी हामी मेरा श्रोता मित्रहरूसँग आत्मीय संगति गर्न सकौं र तपाईँको वचनबाट हामी हरेकले सिक्न सकौं। प्यार प्रभुजी, हामी आशा गर्दछौ आज पनि तपाईँ हाम्रो हृदयको आवश्यक अनुसार आफ्नो वचनद्वारा बातचित गर्नुहुनेछ र हाम्रो खाली हृदयलाई तृप्त गराउनुहुनेछ। प्यार प्रभुजी, हरेक श्रोता मित्रहरूलाई म तपाईँको हातमा राख्छु। नाम नाम गरेर आशिष दिनुहोस्। बिमारमा छन्, निराशमा छन्, आँसुमा अशान्तिमा छन् भने आफ्नो कृपा लगाउनुहोस्। बाँकी समयलाई तपाईँको हातमा राख्दै यो छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा माग्दछु, आमेन। मित्र, हामीले फिलिपी एक अध्यायबाट वचन अध्ययन गर्न आरम्भ गरिसकेका छौ। हामीले यो कुराको याद राख्नुपर्छ कि यो पूरा एक अध्यायको मुख्य विषय हो ख्रिस्टियन जीवनयापनको दर्शनशास्त्र, अनि यसै विषय अन्तर्गत हामीले फिलिपी एक अध्याय पद एकदेखि चार पदबाट अघिल्लो दिनमा देख्यौं परिचय। त्यसपछि फिलिपियन विश्वासीहरूको लागि पाउलको स्नेहशील अनुभूति। हा मित्र, पाउल र ती फिलिपियन विश्वासीहरू बीच अति नै अद्भुत सम्बन्ध थियो। तिनीहरू आपसमा अति नै धेरै प्रेम र वास्ता गर्थे। तिनीहरू सधैँ पाउलका हृदयमा थिए र पाउल तिनीहरूका हृदयमा सधैँ थिए। ओ, आज चर्चमा विश्वासीहरू बीच यस्तो सम्बन्ध भए। एक अध्याय तीन र चार पदमा हामीले देख्यौं, जब जब पाउलले तिनीहरूको बारेमा सम्झना गर्दथे, याद र विचार गर्दथे, यसले पाउललाई तिनीहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन विवश गराउँदथ्यो। के तिनीहरू असल मानिसहरू भएकोले गर्दा वा के तिनीहरू फिलिपीका विश्वासीहरू भएकोले गर्दा पाउल तिनीहरूको निम्ति त्यति धेरै वास्ता र ख्याल गर्थे? अहँ, होइन मित्र। तिनीहरूको ख्रिस्टियन जीवनमा निश्चय नै त्यस्ता कुराहरू, त्यस्ता गुणहरू थिए जुन परमेश्वरको इच्छा अनुसार थिए, जुन निश्चय नै प्रशंसा योग्य थिए। अमित्र, आज हामी लगातार ती फिलिपियन विश्वासीहरूको लागि पाउले सधैँ याद गर्ने परमेश्वरलाई किन धन्यवाद दिन्थे तिनीहरूको याद गर्दै त्यसका केही कारणहरू देख्नेछौ। फिलिपी एक अध्याय पाँच पदमा भनिएको छ, किनकि पहिलो दिनदेखि अहिलेसम्म तिमीहरू सुसमाचारमा सहभागी भएका छौ। तिमीहरू सुसमाचारमा सहभागी भएका छौ। मित्र, अहिले हामी यो पत्रमा अति नै महत्वपूर्ण शब्दमा आएका छौं। हामी यो शब्द सहभागी वा संगतिलाई अनदेखी गर्नुहुँदैन। यो शब्द चर्चमा र चर्च बाहिर अति नै धेरै प्रयोग गरिन्दछन्। मलाई लाग्दैन कि प्रायजसो मानिसहरूले यसको मतलब के हो त्यसको वास्तवमा जान्दछन्। त्यसकारण तिनीहरूले यसको उचित रूपमा प्रयोग गर्दैनन्। मित्र, सहभागिता वा संगतिको ग्रीक शब्द हो कोइनोनिया, अनि यसको मतलब जुन विश्वासीहरूले ख्रिष्टको कुराहरूको बाँड्न सक्छन्। त्यहाँ तीन मूल कुराहरू छन् जुन यसमा हुनुपर्छ: आत्मिक संचार, सहानुभूतिपूर्ण सहयोग र मधुर सहभागी। पहिलो, आत्मिक संचार भनेको चाहिँ ख्रिष्टका कुराहरू बाँड्नु हो, मतलब ख्रिष्टको सम्बन्धका महान सत्यताहरूको बाँड्नु हो। सहानुभूतिपूर्ण सहयोगको अर्थ हो ख्रिष्टको निम्ति साथ साथ मिलेर काम गर्नु हो। त्यही नै कारण पाउले सहभागी शब्द प्रयोग गरे र उनी एक साथमा मिलेर बाइबल अध्ययन, बाइबल पढ़ाई वा प्रभु भोज मनाउने कुराको वा दान भेटी लिने कुराको बारेमा कुरा गरिरहेका थिए। पाउले यिनीहरू सबैलाई कोइनोनिया यानी सहभागिता भने। अनि तेस्रो, मधुर सहभागिता हो। यसले हामीलाई ख्रिस्टसँग साझेदार बनाउँछ। यो नै सत्य कोइनोनिया सहभागिता हो। पाउले लेखे कि त्यो फिलिपीको चर्च उससँग सहभागिता भइरहेको थियो, यानी संगति गरिरहेका थिए। पाउले तिनीहरूलाई सुसमाचार दिएका थिए, संसार गरेथे, अनि तिनीहरूले सहानुभूतिपूर्ण सहयोग सहायता पाउलसँग बाँडे। तिनीहरूले उनी कहाँ उपहार पठाए र उसका शारीरिक भौतिक आवश्यकतालाई बार बार सहायताद्वारा पूरा गरिदिए। अनि जब तिनीहरू एक साथमा थिए, तिनीहरूसँग मधुर सहभागिता संगति थियो। भनिएको छ, किनकि पहिलो दिनदेखि अहिलेसम्म तिमीहरू सुसमाचारमा सहभागी भएका छौ। कहिलेदेखि ती फिलिपियन विश्वासीहरू पाउलसँग सुसमाचारमा सहभागी भएका थिए भन्दा पहिलो दिनदेखि अहिलेसम्म, यानि पाउलले तिनीहरूसँग पहिलो दिनदेखि नै, यानि त्यो दिन जब उसले लिडिया र नदीको किनारमा प्रार्थना गर्न तिनका झुण्डहरूलाई भेटेका थिए, त्यस समयदेखि अद्भुत संगति सहभागिताको आनन्द लिएका थिए। छ पदमा भनिएको छ, र यस कुरामा म निश्चित छु जसले तिमीहरूमा एउटा असल काम शुरू गर्नुभएको छ उहाँले येशु ख्रिष्टको दिनसम्म त्यो पूरा गर्नुहुनेछ। पाउल यहाँ यो कुरा ठोकेर भन्छन्, यसको मतलब तिनी यस कुरामा पूर्ण निश्चय छन्, पूर्ण भरोसा छ। हा मित्र, परमेश्वरले आफ्नो अनुग्रहबाट हामीमा एउटा असल काम शुरू गर्नुभएको छ। यो असल काम चाहिँ यही हो, परमेश्वरले हामीलाई ख्रिष्टका आत्मा र ख्रिष्टका धार्मिकता दिनुभएको छ, अर्थात उहाँले हामीलाई नयाँ सृष्टि बनाउनु भएको छ। यो चाहिँ हाम्रो जीवनमा उहाँको कामको शुरू हो। कहिले चाहिँ यो उहाँको कामको शुरू भयो भन्दा जब तपाईँले ख्रिष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा विश्वास गर्नुभयो र ग्रहण गर्नुभयो, त्यस बेलादेखि नै त्यो असल काम हाम्रो जीवनमा शुरू भयो। अब जसरी रूखमा फलहरू पाक्दै जान्छन् त्यसरी नै परमेश्वरले हाम्रा जीवनहरूमा त्यहाँ फल फलाउने काम गर्नुहुनेछ। मित्र, आफैलाई एक अर्कालाई हेर्दा हामीहरूका जीवनमा परमेश्वरको काम पूरा भएको छैन भन्ने हामी पत्ता लगाउन सक्छौ, तर हामी आफैप्रति र अरूहरूप्रति धैर्य गरौं। फल पाक्नलाई समय लाग्छ, हामीलाई सबै कुरामा पवित्र बनाउन परमेश्वरलाई समय लाग्छ। हो, विश्वास राख्ने बित्तिकै हामी ख्रिष्टमा परमेश्वरबाट पवित्र अथवा धर्मी ठहरिएका हुन्छौ। हामी केही समयपछि निश्चय नै पाक्नेछौ भन्ने परमेश्वरलाई थाहा भएको कारणले उहाँ हामीलाई अहिले नै पाकिसकेको जस्तै ठहराउनुहुन्न, तर हाम्रो व्यावहारिक जीवनमा उहाँको काम पूरा गर्न अर्थात हामीलाई पवित्र वा सिद्ध तुल्याउन उहाँले बिस्तारै बिस्तारै काम गर्नुहुन्छ र काम गरिरहनु भएको छ। यस पदबाट हामी ठूलो आशा पाउन सक्छौ। सायद हामीहरूमध्ये कोही कोही निराश भएका होलान् कारण आफ्नो व्यावहारिक जीवन असल छैन। सायद हाम्रो कुनै एउटा खराबी बानी छ जसमाथि हामीले विजय प्राप्त गर्न सकेका छैनौं, तर हामीले याद राख्नुपर्छ कि परमेश्वर हामीमा काम गर्दै हुनुहुन्छ र एक दिन अवश्य परमेश्वरले हामीलाई पवित्र बनाउने काम पूरा गर्नुहुनेछ। हाम्रो जीवनमा भएको परमेश्वरको काम कहिले पूरा हुनेछ? ख्रिष्टको दिनमा, अर्थात ख्रिष्टको दोस्रो पटक आउने बेलामा पूरा हुनेछ। अहिलेको यस जीवनमा हामीहरू सिद्ध र पूरै पवित्र बन्न सक्दैनौं। जब ख्रिष्ट हामीलाई लिन आउनुहुनेछ र हामीलाई नयाँ महिमित जीवन दिनुहुनेछ, तब मात्र हामीमा परमेश्वरले शुरू गर्नु भएको काम पूरा हुनेछ। त्यति बेला हाम्रो शरीरको पूर्ण उद्धार हुनेछ र हामी ख्रिष्ट जस्तै हुनेछौं। दोस्रो कोरन्ती 3:18 पद, पहिलो युहन्ना 3:2 पद अनुसार, अनि आगे 7 पदमा भनिएको छ, जसरी तिमीहरू सबैको विषयमा यो कुरा सोच्नु मेरो निम्ति उचित छ, किनकि मैले तिमीहरूलाई मेरो हृदयमा बसालेको छु, किनकि मेरो बन्धनमा साथै सुसमाचारका रक्षा र पुष्टिकरणमा तिमीहरू सबै मसँग अनुग्रहका सहभागीहरू हौ। दोस्रो खण्डमा भनिएको छ, किनकि मैले तिमीहरूलाई आफ्नो हृदयमा बसालेको छु। मित्र, के यो आफ्नो ख्रिस्टियन मित्रहरूलाई बोल्ने अद्भुत स्थान होइन र? तेस्रो खण्डमा भनिएको छ, किनकि मेरो बन्धनमा साथै सुसमाचारका रक्षा र पुष्टिकरणमा तिमीहरू सबै मसँग अनुग्रहका सहभागी हौ। यसले हामीलाई फेरि सहभागी शब्दतिर लान्छ जुन हामीले पद पाँचमा देखिसकेका छौं। पाउल भनिरहेका छन् कि उनी र फिलिपीका विश्वासीहरू सुसमाचारमा साझेदारीहरू हुन् र एकसाथ मिलेर यसको निम्ति काम गरिरहेका छन्। यो नै मेरो भनाईको मतलब हो। यो फिलिपियन विश्वासीहरूको निम्ति पावलको स्नेहशील अनुभूतिहरू थिए। उनी तिनीहरूसँग अरू कुनै चर्च भन्दा धेरै निकटतामा थिए। मित्र, यस्ता ख्रिस्टियन मित्रहरू हुने कुरा अद्भुत हो जो परमेश्वरको वचन दिने काममा, प्रचार गर्ने काममा आफ्नो हात दिन्छन्। जहाँ त्यहाँ आत्मिक संसारको अतिरिक्त सहानुभूति पूर्ण सहायता पनि भएको देखिन्छ र यसले सधैँ मधुर मिठो संगति वा सहभागिताको उत्पादन गर्दछ। आठ पदमा भनिएको छ, किनकि परमेश्वर मेरा साक्षी हुनुहुन्छ, येशु ख्रिष्टको कोमल प्रेममा म तिमीहरू सबैको कति साह्रै तीर्थना गर्दछु। यहाँ हामी देख्छौ कि पाउल र ती फिलिपियन मण्डली बीच कस्तो सम्बन्ध थियो। नौ पदमा भनिएको छ, अनि म यही प्रार्थना गर्दछु, ज्ञानमा र सबै प्रकारका अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झन झन प्रशस्तै हुँदै जाओस्। अमित्र, यो प्रेम शब्दको बारेमा त्यहाँ धेरै बुद्धिहीन सोचाइहरू छन्। म कहिले कहीँ यस्ता पत्र पाउँछु, प्रचारक तपाईले मलाई चकित पार्नु भएको छ किनभने तपाई भन्नुहुन्छ कि त्यहाँ कुनै कुनै प्रचारकहरू निन्दा गर्न लायक झुट्टा शिक्षाहरूको फैलाइरहेका छन् र तपाई तिनीहरूको सधैँ पछि पर्नुहुन्छ। के प्रभु येशु ख्रिष्टले पवित्र शास्त्रमा भन्नुभएको छैन कि हामीले आफ्ना शत्रुहरूलाई प्रेम गर्नुपर्छ र तपाईलाई घृणा गर्नेहरूलाई प्रेम गर्नुपर्छ? अमित्र, निश्चय नै उहाँले यो भन्नुभएको छ। तर हामीले यो कुराको ध्यान दिन आवश्यक छ कि कसलाई उहाँले यो भन्नुभयो। मित्र, त्यस दिनका केही धार्मिक अगुवाहरू शासकहरूको बारेमा प्रभु येशूसँग भन्ने अति नै धेरै कठोर वचनहरू थिए र उहाँले भन्नु पनि भयो। उहाँले युहन्ना आठ अध्याय 44 पदमा भन्नुभयो, तिमीहरूको पिता शैतान हो र तिमीहरू आफ्नो पिताको काम गर्छौ। उही समयमा उहाँले मती 23 अध्याय 33 पदमा भन्नुभयो, हे सर्पहरू हो, विषालु साँपका सन्तानहरू हो, तिमीहरू नरकको दण्डबाट कसरी उम्कन सक्छौ? मित्र, मलाई लाग्दैन कि यो भन्दै अति नै कठोर कुनै कुरा हुन सक्छ। अहँ, मलाई लाग्दैन यो कुरा भन्दा त्यहाँ कुनै कठोर कुरा छ। अन्तर्दृष्टि, पाउल प्रार्थना गर्छन् कि ज्ञानमा, अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झन झन प्रशस्त हुँदै जाओस्। हामीले ख्रिष्टमा सबै विश्वासीहरूलाई प्रेम गर्नुपर्छ। कुनै कुनै विश्वासीहरू प्रेम गर्नलाई अलिकति कठिन छ। हाम्रा केही मित्रहरूलाई पनि प्रेम गर्न कठिनको कुरा छ। हामीले अप्रियलाई प्रेम गर्नुपर्छ, तर हामीले ज्ञानमा र अन्तर्दृष्टिमा प्रेम गर्नुपर्छ। यसको मतलब यो होइन कि हरेक पल्ट र हरेक परिस्थितिमा हाम्रो प्रेम अति नै सस्तो गर्नु। अह, यो प्रेम ज्ञानसँग प्रशस्त हुनुपर्छ। मित्र, म यसको सन्दर्भमा आफ्नो अनुभवबाट एक उदाहरण दिन चाहन्छु। एकजना बदमाश मानिस एकपल्ट मेरो घरमा आए र उसले प्रभुको बारेमा जान्ने धेरै इच्छा गर्यो र मैले उसलाई सुसमाचार सुनाए र अन्तिममा प्रभुलाई ग्रहण गर्ने निमन्त्रण दिए। त्यो मानिसले यसको स्वीकार गर्यो। जब मैले उसलाई प्रभुमा प्रार्थनामा डोराइरहेको थिएँ, उसका आँखाबाट आँसुहरू पनि आइरहेका थिए र आखिरमा मैले भने, अब जवान आफ्नो स्थानमा जाऊ र प्रभुमा निरन्तर बनिरह र बढिरह। त्यस मानिसले मलाई भन्यो, प्रचारक, म टाढाबाट आएको मानिस हुँ। मेरो सुटकेस र ब्याग चोरी भयो र अहिले म बेखर्च भएको छु। घरमा जाने भाडा पनि छैन र केही दिनदेखि खाना खाएको पनि छैन। मैले उसलाई केही पैसा दिएँ। केही दिनपछि मैले एक अखबारमा त्यही मानिसको फोटो देखे र त्यहाँ लेखिएको थियो कि फल्ला फल्ला चर्चको पैसा सामान चोरको गिरफ्तार। अनि मैले त्यस चर्चमा सम्पर्क गरे र आफ्नो सारा विवरण सुनाए। त्यो मानिस चर्चको एक विग्रहको बदमाश मानिस थिएछ। त्यहाँको पास्टरले भन्यो, प्रचारक, तपाईँले त्यस्ता मानिसहरू पाउनुहुन्छ जसलाई तपाईँ प्रेम गर्न सक्नुहुन्न। पाउल भन्छन् कि तपाईँले प्रेम झनझन प्रशस्त हुँदै जाओस्, यानी तपाईँको प्रेम झनझन प्रशस्त हुँदै जाओस्, तर त्यो ज्ञानमा, सोच विचारमा, अन्तर्ज्ञानमा, समझमा होस्। अमित्र दश पदमा भनिएको छ, फलस्वरूप उक्तम कुराहरूलाई तिमीहरूले जाँचेर थाहा पाउन सक र धार्मिकताको फलहरूले भरिँदै तिमीहरू ख्रीष्टका दिनसम्म इमानदार र निर्दोष रहन सक। मित्र, पद नौ अनुसार ज्ञान र अन्तर्दृष्टि हामीलाई किन आवश्यक छ? पावलको जवाब यही हो कि हामीहरू जे उक्तम छ सो छुट्याउन सकौं। मित्र, यो पाप, दुष्टता र भ्रष्टताले भरेको संसारमा आज हरेक विश्वासीहरूमा यो ज्ञान र अन्तर्ज्ञान, अन्तर्दृष्टि हुन आवश्यक छ। नत्र हामी यस भ्रष्ट संसार, दुष्ट संसारको ढाँचामा गिर्दछौं। दोस्रो खण्डमा यहाँ भनिएको छ, धार्मिकताका फलहरूले भरिँदै तिमीहरू ख्रीष्टको दिनसम्म इमानदार र निर्दोष रहन सक। इमानदार भनेको विश्वासयोग्य हो, जसमा तपाईँ पूर्ण रूपमा भरोसा गर्न सक्नुहुन्छ र आश्रित हुन सक्नुहुन्छ। मित्र, आज हाम्रो विश्वासी जीवनको अवस्था कस्तो छ? के मानिसहरूले हामीमा भरोसा र विश्वास गर्न सक्छन्? के हामी साँच्ची नै इमानदार र विश्वासयोग्य छौं? मित्र, मुखले विश्वासयोग्य इमानदार मात्र नहौ, व्यावहारिक रूपमा इमानदार हौ। बोक्री इमानदार हुन कोसिस नगरौं। आज धेरै मानिसहरू अर्कोलाई भन्छन् कि तिनीहरू उसलाई कति धेरै प्रार्थनामा याद गर्छन्, कति धेरै वास्तव ख्याल गर्छन्, जबकि त्यो कति पनि सत्य होइन। मित्र, आफैले आफैलाई त धोका दिन्छन्, तर प्रभुलाई पनि त्यस्ताले धोका दिइरहेको हुन्छ। मित्र, प्रभु यस्ताहरूसँग प्रसन्न हुनुहुन्न। आज हामी आफ्नो वैवाहिक जीवनमा, आफ्नो पेसामा, आफ्नो चर्चसँगको सम्बन्धमा, प्रभुसँगको सम्बन्धमा, हरेक क्षेत्रमा इमानदार हुनुपर्छ। निर्दोष मतलब दोष रहित। अमित्र, जहाँसम्म दोष रहितको सम्बन्धमा सवाल छ, हामी हरेक विश्वासी खराब कुरामा दोष रहित हुनुपर्छ। कसैले हामीलाई औंला ठहराएर यो भन्न नसकोस् कि त्यो फल्ला फल्ला त्यस्तो भ्रष्ट खराब काम गरिरहेको मैले देखे, छिः छिः छिः, जुनले तपाईँको गवाहीको बर्बाद गरिदिन्छ र प्रभुलाई पनि आघात पुर्याउँछ। तर मित्र, उही समयमा म यो कुरा पनि अवगत गराउन चाहन्छु कि प्रभुको निम्ति, विश्वासको निम्ति कहिले मानिसहरूबाट दोष आउँछ, विभिन्न दोष लगाउँछन्। यो भद्र सेवाको निम्ति आउने दोषको तपाईँ प्रवाह नगर्नुहोस्, त्यो स्वाभाविक हो। यदि तपाईँ सत्य विश्वासी हुनुहुन्छ र तपाईँ वचन प्रचार गरिरहनु भएको छ भने निश्चय नै यसले केही न केही र कोही न कोहीलाई आघात गर्छ, किनकि उसलाई त्यो मन पर्दैन। र तपाईमाथि दोष लगाउन सक्छ। तपाईलाई यादै होला, मानिसहरूले पावललाई र उसको प्रचारलाई विरोध गरे। अरू त के, ख्रीष्ट स्वयंलाई मानिसहरूले दोष लगाए। यसको मतलब यो होइन कि तिनीहरू दोषी थिए, तर जब तपाईँ सत्यको निम्ति खड़ा हुनुहुन्छ तपाईँ सधैँ कुनै न कुनै प्रकारको दोषको आशा गर्न सक्नुहुन्छ। त्यो तपाईँको जीवनमा आउँछ, त्यस्तोको प्रभाव नगर्नुहोस्। त्यसकारण सत्य विश्वास र उहाँको सेवाको निम्ति खड़ा हुँदाखेरि आउने निन्दा दोषहरूको कुनै प्रभाव नगर्नुहोस्, वास्ता नगर्नुहोस्। तर खराब कुरा, गल्ती कुराहरूमा कसैले दोष लगाउन नपाओस्, त्यो भयानक कुरा हो। अनि एघार पदमा हामी देख्छौ, जुन फलहरू चाहिँ परमेश्वरका महिमा र प्रशंसाको निम्ति येशु ख्रिस्टद्वारा हुँदछन्। धार्मिकताका फलहरू पवित्र आत्माका फलहरू हुन्। पवित्र आत्माले विश्वासीहरूको जीवनहरूमा फल उत्पादन गरिरहेको हुन्छ। गलाती 5:22-23 पदमा भनिएको छ, प्रेम, आनन्द, मेलमिलाप, सहनशीलता, कृपा, भलाई, विश्वास, नम्रता, संयम, यो चाहिँ पवित्र आत्माका फलहरू हुन्। यी कुराहरू हुन सकोस् भनी पाउल ती फिलिपीहरूको निम्ति प्रार्थना गर्छन्। अनि यही नै हाम्रो जीवनको निम्ति पनि हुन आवश्यक छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ, 98-470-35-679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98-470-35-679, 98-470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।